यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा कोरोना भाइरस रोकथाम र नियन्त्रणका विषयमा 7 वटै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फरेन्स मार्फत छलफल। संक्रमण सर्ने र फैलने जोखिम नघट्दासम्म लकडाउनको अन्त्य नगरिने प्रधानमन्त्रीद्वारा स्पष्ट। कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकार बाहेक अन्य संयन्त्र आवश्यक नरहेको प्रधानमन्त्रीको भनाई। लकडाउनका बेला कृषि उपजमा उपभोक्ताको पहुँच सहज बनाउन सरकारलाई संसदीय समितिको निर्देशन। हालसम्म देशभर भएका नमूना परीक्षण गरिएकाहरूमध्ये 9 जना बाहेक सबैको नतिजा नेगेटिभ आएका स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। र विश्वमा कोरोना संक्रमितको संख्या 17 लाख नाग्यो। भारतमा लकडाउनको समयावधि थप्न सरकारलाई मुख्यमन्त्रीको सुझाव। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण सर्ने र फैलने जोखिम नघट्दासम्म लकडाउनको अन्त्य नगरिने स्पष्ट पार्नुभएको छ। सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग आज भिडियो कन्फरेन्स मार्फत संवाद गर्नुहुँदै प्रधानमन्त्री ओलीले लकडाउन तत्काल अन्त्य हुने सम्भावना नरहेको र सीमामा अझ कडाई गरिने बताउनुभयो। प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि अहिले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको पनि स्पष्ट पार्नुभयो। थप विवरण सहकर्मी सन्तोष रेग्मीबाट।
सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको एक्सन रूमबाट सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग 4 घण्टा लामो भिडियो कन्फरेन्स मार्फत गरिएको छलफलपछि प्रधानमन्त्री ओलीले जोखिम कम हुने, सुनिश्चितता नभएसम्म लकडाउन जारी राखिने र सीमा क्षेत्रमा थप कडाई गरिने बताउनु भएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा।
प्रधानमन्त्रीज्यूले सातै प्रदेशका मुख्यमन्त्रीहरूको आफ्नो प्रदेशमा भए गरेका कामहरूको रिपोर्ट स्थिति सुनिसकेपछि यो जनतालाई दुःख दिनका लागि होइन, जनताको जीवन रक्षा गर्नका निम्ति यो लकडाउन गर्नु परेको हो। यस ढङ्गले बुझाउन त गाह्रो लाग्नुस्। सरकारको जनतालाई दुःख दिने कुनै मनसाय इच्छा होइन, तर छिमेकमा संक्रमणको खतरा बढ़िरहेको, संक्रमण बढ़िरहेको अवस्थामा हामीले लकडाउन प्रति भावनात्मक कुरा गरेर अथवा भावुक कुरा गरेर नरम भएर उदार भएर हामी चाहिँ कुनै निर्णय गर्न सक्दैनौ। हामी सीमामा अझ कडाई गर्छौ, आपूर्ति सहज हुन्छ। मैले भारतीय प्रधानमन्त्री समकक्ष नरेन्द्र मोदीसँग पनि कुरा गरिसकेको छु। भारतले के गर्छ उसका पनि आफ्ना अध्ययन होलान्। हामी साझा रूपमा यो संक्रमण विरुद्ध संघर्ष गर्ने, यसलाई परास्त गर्ने पनि भनेका छौँ। त्यसो भएको हुनाले हामी संक्रमणको खतरालाई कायम राखेर कुनै निर्णय गर्दैनौ। यो कुरालाई तपाईँहरू सबैले मध्यनजर गर्नुहोस् भनेर भन्नुभएको छ।
छलफलका क्रममा सातै प्रदेशका मुख्यमन्त्रीहरूले लकडाउन तत्काल हटाउन नहुने सुझाव दिनुभएको थियो। प्रदेश नम्बर 2 का मुख्यमन्त्री लालबाबु राउत।
सातवटै प्रदेशका मुख्यमन्त्रीज्यूहरूले पनि यसमा समान धारणा राख्नु हो र मलाई के लाग्छ भने मित्र राष्ट्र भारतमा पनि अब यो अवस्था देखिँदैन कि छिटै नै त्यो लकडाउन हट्न सकिने अवस्था छैन। तथापि हामी आउने दिनहरूमा यसलाई संक्रमण छ र महामारीको जुन एउटा अवस्था छ त्यो अहिले नै त्यो हट्न नसकिने खालका छ। त्यसैले हामीले यसलाई चाहिँ अझ बढी यसलाई सशक्त बनाएर लग्यौं भने हामीलाई यहाँका जीव धनको रक्षा गर्न सजिलो हुन्छ। र जुन लकडाउनको अवस्था छ, लकडाउन तत्काल हटाउनु पर्ने अवस्था छैन, यो हामी थाहा राख्छ।
सबैभन्दा बढी जोखिमपूर्ण अवस्थामा रहेको देखिएको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्रीसँगको छलफलमा जोखिम अझै कम नभएको जानकारी गराउनुभयो।
पहिलेदेखि नै हामीले आकलन पनि गरिराखेका थियौँ, संक्रमणलाई नफैलिन दिनको लागि गम्भीरताको साथमा लकडाउनलाई सफल पार्ने। लकडाउन शुरू हुनुभन्दा पहिले जसरी आएका थिए मान्छेहरू खुला सिमाना भएको कारणले र यो सँगसँगै लकडाउन भइसकेपछि जुन प्रकारको सिमानामा आएर धेरै मान्छेहरू जमा भइसकेर त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने हिसाबबाट र अहिले पनि त्यो समस्याहरू छ सिमानामा, हामीले सुनिरहेका छौँ पटक पटक त्यो कुराहरू उठिरहेको छ। संघीय सरकारको सहयोग र स्थानीय तह र हामी मिलेर यसको सक्रियताको साथ लागेर यसलाई रोक्ने प्रयास हामी गरिरहेका छौँ र सबैले यसमा साथ दिनुपर्छ।
लकडाउन र सीमा क्षेत्रका साझा समस्या बाहेक पनि मुख्यमन्त्रीहरूले आफ्नो प्रदेशमा परीक्षण उपकरण, अन्य स्वास्थ्य सामग्री, त्यसै गरी कोरोना भाइरसको संक्रमणका कारण कृषि लगायत अन्य विभिन्न क्षेत्रमा देखिएको समस्याबारे पनि प्रधानमन्त्रीलाई अवगत गराउनु भएको थियो। प्रदेश नम्बर 2 का मुख्यमन्त्री लालबाबु राउत फेरि एकपटक।
अन्य प्रदेशभन्दा यसको अलिकता सेन्सिटिभिटी फरक, 8 वटै जिल्लाका खुल्ला सिमाना, त्यसमा पनि अब जनघनत्व एकदमै बढी र माइग्रेसन पनि यही प्रदेशबाट बढी र त्यसैले अब यो प्रदेशलाई अलिकता जुन किसिमका समस्या अन्य प्रदेश छ त्योभन्दा अलि यसको भ्यावह हुन सक्छ। हामीले जुन प्राप्त गरेका छौँ एउटा पीसीआर मेसिन, उसको क्यापासिटी चाहिँ एकदम थोरै छ, त्यसमा संघीय सरकारले सहयोग गर्नुपर्छ। ल्याब छ, त्यसको एकदमै स्कार्सिटी छ र यहाँ चाहिँ संक्रमणको अवस्था पनि अलिकता सिरियस हुन सक्छ भोलिका दिनमा र त्यसमा पनि अब 3 वटै तहको बीचमा एउटा समन्वय र सहकार्य गरेर कसरी अगाडि बढ्न सकिन्छ, यी सबै कुराहरूमा क्षेत्रमा हामी चाहिँ आफ्ना धारणा राख्यौं।
प्रदेश नम्बर एकदेखि सुदूरपश्चिम प्रदेशसम्मका मुख्यमन्त्रीहरूसँगको छलफलपछि प्रधानमन्त्रीले अहिलेको अवस्थामा सरकारको निर्देशन पालना गर्नु र सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नरहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले सरकार कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणमा प्रभावकारी र सफल रूपमा केन्द्रित रहेको बताउनुहुँदै अहिले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको मुख्यमन्त्रीहरू मार्फत स्पष्ट पार्नुभयो। प्रधानमन्त्रीले संक्रमण रोकथामको प्रयास स्थानीय तह र प्रदेश सरकारबाट सकारात्मक रूपमा अघि बढेको भन्दै प्रशंसा पनि गर्नुभयो, तर त्यसलाई अझ समन्वयात्मक बनाएर अघि बढ्नु जरूरी रहेकोमा प्रधानमन्त्रीले जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले अझ गम्भीरताका साथ कोरोना विरूद्ध सक्रिय हुन आफूहरूलाई निर्देशन दिनुभएको मुख्यमन्त्रीहरूले जानकारी दिनुभएको छ। प्रधानमन्त्री ओलीले लकडाउनमा प्रशासनिक लापरवाही हुन नहुनेमा जोड़ दिनुहुँदै मेला लाग्ने, मानिसहरू भेला हुने जस्ता क्रियाकलाप भइरहेको भन्ने कुरा आएको भन्नुहुँदै त्यसलाई रोक्ने दिशामा थप सजग हुन स्थानीय प्रशासन र प्रहरीलाई निर्देशन समेत दिनुभयो। प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको नियन्त्रण र त्यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्य उपचारको क्षेत्रले गुणात्मक फड्को मार्ने, प्रयोगशाला उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने पनि विश्वास व्यक्त गर्नुभयो। भावुक कुरा गरेर हुने लापरवाही सरकारलाई कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्नुहुँदै प्रधानमन्त्रीले संक्रमण फैलनबाट सबै सचेत हुनु अहिले अनिवार्य रहेको बताउनुभयो। प्रधानमन्त्रीले स्वयंसेवी भावनाले काम गर्न र त्यसबापत कुनै लाभ नखोज्न स्वयंसेवीहरूलाई आग्रह पनि गर्नुभयो। त्यसक्रममा साथै प्रदेशका मुख्यमन्त्रीहरूले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका विषयमा प्रदेश तहबाट भएका प्रयास र कार्यक्रमबारे प्रधानमन्त्रीलाई अवगत गराएको बताउनुभयो। सन्तोष रेग्मी, काठमाडौँ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म भएका नमूना परीक्षणमा 9 जना बाहेक सबैको नतिजा नेगेटिभ आएको जनाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा 3,392 र काठमाडौँ बाहिर 742 गरी 4,426 नमूना परीक्षण भएको मन्त्रालयले जनाएको छ। आज मन्त्रालयमा आयोजित नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो 24 घण्टाको अवधिमा 897 जनाको नमूना परीक्षण गरिएको जानकारी दिनुभयो। प्रवक्ता डाक्टर देवकोटाले काठमाडौँ उपत्यकामा 15 जना र उपत्यका बाहिर 67 जना गरी 82 जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको र देशभर 8,082 जना क्वारेन्टाइनमा रहेका जानकारी दिनुभयो। कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिको नमूना परीक्षण बढ़ाउन ऱ्यापिड डायग्नोस्टिक टेस्ट किट सबै जिल्लामा पुगिसकेको मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले बताउनुभयो।
यो आरडीटी जुन हामीले गत 3 दिनदेखि ऱ्यापिड डायग्नोस्टिक किटको परीक्षण शुरू गरेका छौं, यो चाहिँ मासमा जानको निम्ति समुदायमा संक्रमण छैन भनेर हेर्नको निम्ति र करिब करिब 14 दिनको हाराहारीमा हामी बाहिरबाट आएका व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूको अब रोगसँग लड्न सक्ने प्रतिरोधात्मक रोगको प्रतिरोधात्मक शक्ति आइसकेको अवस्थामा यो किटले परीक्षण गर्दा त्यो पत्ता लगाउन सकिन्छ। त्यो हिसाबले हामी यसको दायरा बढाएका छौँ। हरेक प्रदेशमा यो जिल्लाहरूमा हरेक प्रदेशका जिल्लाहरूमा सबै जिल्लाहरूमा पुगिसकेको छ र धेरै जसो जिल्लाहरूमा हिजोदेखि शुरू भएको छ र आज पनि शुरू हुँदैछ। हामीलाई विभिन्न जिल्लाबाट नतिजाहरू प्राप्त हुने क्रममा छन्। हरेक प्रदेशका विभिन्न जिल्लाहरूमा भएको छ र सुदूरपश्चिमका सबै जिल्लाहरूमा यो टेस्ट किट चाहिँ प्रयोग भइसकेको र परीक्षण हुने क्रम चाहिँ जारी नै छ।
स्वास्थ्य मन्त्रालयले आजबाट काठमाडौँको वीर अस्पतालबाट कोरोना परीक्षण शुरू भएको र भोलिबाट टेकु अस्पतालमा पनि परीक्षण हुने जनाएको छ। कोरोना संक्रमित 8 जना व्यक्तिलाई आइसोलेसनमा राखेर उपचार भइरहेकोमा सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। टेकुस्थित शुक्र ट्रपिकल तथा सर्वरोग अस्पतालको आइसोलेसन कक्षमा उपचाररत COVID-19 2 जना संक्रमित व्यक्ति केही दिनमै अस्पतालबाट डिस्चार्ज हुने भएका छन्। COVID-19 संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने अस्पतालका निर्देशक डाक्टर सागर राज भण्डारीले जानकारी दिनुभयो। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल र भारत दुवै मुलुकले लकडाउन जारी राखेका छन्। गृह मन्त्रालयले सीमा क्षेत्रमा लकडाउनलाई थप प्रभावकारी बनाउने क्रममा थप सुरक्षाकर्मी परिचालन गरेर आवत जावतमा कडाई गरेको छ। केही भारतीय संचार माध्यमले नेपाली पक्षबाट सीमा क्षेत्रमा कडाई नगर्दा आफ्नो क्षेत्रमा संक्रमण फैलन थालेको भनी प्रसारण गरेका समाचार सत्य नभएको नेपाली सुरक्षा निकायले स्पष्ट पारेको छ। नेपाली सुरक्षा अधिकारीहरूले सीमाको सुरक्षालाई कडाई गरेका कारण सीमाबाट विशेष गरी सम्भावित संक्रमितहरूको आवत जावत नभएको स्पष्ट पारेको हो। सहकर्मी प्रवीण पोखरेलको यो रिपोर्ट।
कोरोना भाइरसको प्रकोप रोकथाम तथा नियन्त्रणका लागि नेपाल र भारत दुवै मुलुकले लकडाउन जारी राखेका बेला दुवै देशले आफ्ना सीमा नाकाहरूमा आवत जावतमा कडाई गरेका छन्। नेपालले सीमामा सशस्त्र प्रहरीको संख्या बढाई सीमाबाट हुन सक्ने आवत जावतलाई कडाईका साथ नियन्त्रण गरेको जनाएको छ। यसबीचमा लकडाउनका कारण अलपत्र परेका दुवै देशका नागरिकहरूलाई दुवैतर्फ सीमामै क्वारेन्टाइन बनाई राखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै करिब 700 भारतीय नागरिकलाई नेपालको क्वारेन्टाइनमा राखिएको र 2000 भन्दा बढी नेपालीहरूलाई भारततर्फ क्वारेन्टाइनमा राखिएको उल्लेख गर्नुभएको छ।
नेपालमा लकडाउन शुरू भएपछि नेपाल भारत सीमा नजिक आउनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूले भोग्नु परेको अप्ठ्यारो र उहाँहरूको भावनालाई हामीले बुझेका छौं। तर संक्रमणको जोखिमलाई न्यून गर्न हामीले अन्तर्राष्ट्रिय सीमामा आवत जावत बन्द गर्नै पर्ने बाध्यता छ। भारत सरकारसँग समन्वय गरी सीमाको पारिपट्टि रहनुभएका 2147 नेपालीहरूलाई उतै क्वारेन्टाइनमा राखिएको छ। सीमाको वारिपट्टि रहेका करिब 700 भारतीय नागरिकहरूलाई हामीले क्वारेन्टाइनमा राखेका छौं।
शुक्रबार मात्रै प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षीसँग टेलिफोन संवादमा लकडाउनका कारण दुवै मुलुकमा रोकिएका नागरिकलाई आआफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड़ दिएको बताउनु भएको छ। सीमा क्षेत्रमा अड्किएका दुवै मुलुकका नागरिकप्रति दुवै देशका सरकार प्रमुखहरूको चासो र चिन्ता रहे पनि भारतीय संचार माध्यमहरूले शुक्रबार दिनभर नेपालबाट भारतमा कोरोना भाइरस संक्रमित पसिरहेको हुन सक्ने भन्दै समाचार प्रकाशन तथा प्रसारण गरे। तर नेपाल भारतको सीमा क्षेत्रमा नेपाली पक्षबाट सुरक्षा व्यवस्था बलियो पारिएकाले आवत जावत नभएको सुरक्षा अधिकारीहरू बताउँछन्। सशस्त्र प्रहरी बलका प्रवक्ता प्रवीण कुमार श्रेष्ठ,
हामीले अहिले जाने यो 925 स्थानमा अहिले परिचालित भएको अवस्था हो, आवागमन पूर्ण रूपमा नै बन्द भएको अवस्था हो र कुनै कुनै ठाउँबाट यसो लुकी छिपी गरेर आउने त्यस्तो मान्छेलाई पनि हामीले कब्जामा लिने तिनीहरूलाई नियन्त्रणमा लिएर सम्बन्धित जाने क्वारेन्टाइन जुन इलाकामा जाने क्वारेन्टाइनको व्यवस्था छ त्यसमा जाने स्थानीय प्रशासनसँग समन्वय गरेर क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छौँ र अहिले थप जनशक्ति परिचालित व्यवस्था र विभिन्न स्थानहरूमा पनि हामीले स्टाटिक ड्युटी अस्थायी चेक पोस्टहरू फरवर्ड बेसहरू स्थापना गरेको हुनाले अहिले पहिलाको तुलनामा धेरै कम नगण्य नै छ। फाटोफुटो छ त्यो भएका बेलामा पनि हामीले तिनीहरूलाई समातेर सम्बन्धित जाने निकायमा अथवा स्थानीय प्रशासन स्थानीय प्रदेश लोकल गभर्मेन्टले बनाएको छ निर्माण गरेको क्वारेन्टाइनहरूमा राख्ने व्यवस्था मिलाएका छौँ।
भारतीय संचार माध्यमको समाचार सत्यता नभएको पर्साका प्रहरी प्रमुख गंगा पन्त बताउनुहुन्छ।
सीमा नाकाहरूलाई फोकस गरेर नेपाल प्रहरीको पनि विभिन्न सीमा सुरक्षा चौकीहरू स्थापना गरिएको छ। यो अहिले नै पर्टिकुलर यही समयलाई भन्दा पनि पहिलेदेखि नै स्थापना गरिएको हो र त्यसमा चाहिँ जनशक्ति अलिकति थप गरेर भएको हाम्रो यहाँ चाहिँ विशेष गरी अब सहर केन्द्रित भन्दा पनि अलिकति सीमाबाट हुन सक्ने ओभरडोरलाई ध्यान दिएर त्यो गरिएको छ। त्यसै गरी अब विशेष गरी अब सीमा सुरक्षामा खटिएको सशस्त्र बलको पनि त्यही किसिमबाट सुरक्षा ड्युटी परिचालन गरिएको छ र हामीले अनि विशेष गरी अब नागरिक आम नागरिकहरूसँग पनि यस विषयमा अलिक अवेर गरेको हुनाले त्यस आम नागरिक समाजबाट पनि नागरिक समाजबाट पनि जाँदा अथवा आउँदाखेरिका इन्फर्मेसनहरू प्राप्त भइरहेका छन्।
लकडाउनका समयमा नेपाल र भारत सीमामा आवत जावतलाई कडाई गरिँदै गर्दा दुवै देशका नागरिकमा कोरोना भाइरसको संक्रमणको रोकथाम र नियन्त्रणमा सहयोग पुग्ने भएकाले यसमा दुवै पक्ष जिम्मेवार रूपमा प्रस्तुत हुन आवश्यक छ। प्रवीण पोखरेल, काठमाडौँ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले पर्यटन क्षेत्रसँग सम्बद्ध संघ संस्थाका प्रमुखसँग भिडियो कन्फरेन्स गरी आबद्ध श्रमिकको सुरक्षामा ध्यान दिन आग्रह गर्नुभएको छ। आज सिंहदरबारबाट भएको भिडियो कन्फरेन्स मार्फत मन्त्री भट्टराईले पर्यटन क्षेत्रसँग सम्बद्ध संघ संस्थाका प्रमुखसँग पर्यटन क्षेत्रले भोगिरहेको समस्या आगामी दिनमा चाल्नुपर्ने कदम र सरकारसँगको अपेक्षाको विषयमा छलफल भएको पर्यटन मन्त्रीको निजी सचिवालयले जनाएको छ। त्यस क्रममा मन्त्री भट्टराईले पर्यटन क्षेत्रमा परेको असरका विषयमा पर्यटन बोर्डको समन्वयमा तथ्याङ्क संकलन भइरहेको जानकारी पनि दिनुभयो। छलफलमा होटल एसोसिएशन अफ नेपाल का अध्यक्ष सृजना राणा, ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल टानका अध्यक्ष खुमबहादुर सुवेदी, नेपाल पर्वतारोहण संघ एनएमए का अध्यक्ष सन्तवीर लामा, पेसिफिक एसिया ट्राभल एसोसिएशन पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुर र नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट नाटाका अध्यक्ष अच्युत गुरागाई सहभागी हुनुहुन्थ्यो। त्यसै क्रममा मन्त्री भट्टराईले श्रमिकका लागि आवश्यक कोष बनाउन नेपाल पर्यटन बोर्डलाई निर्देशन दिनुभयो। बोर्डका कार्यकारी अधिकृत डाक्टर धनञ्जय रेग्मीले पर्यटन बोर्डको नेतृत्वमा भइरहेको तथ्याङ्क संकलनमा सामेल हुन सबै पर्यटन व्यवसायीलाई आग्रह गर्नुभयो। राष्ट्रिय सभाका सदस्य एवं सत्तारूढ़ नेकपा सचिवालय सदस्य नारायण काजी श्रेष्ठले कोरोना संक्रमणसँग जुझ्न सांसद विकास कोषको खर्च नभएको रकम कोरोना रोकथाम कोषमा जम्मा गर्न माग गर्नुभएको छ। नेकपा प्रवक्ता समेत रहनुभएका श्रेष्ठले आज ट्वीट गर्नुहुँदै सांसद विकास कोषको आवश्यक नभएको मात्र होइन अनुचित रहेको भन्दै सो कोषको रकम कोरोना रोकथाममा लगाउन र अबदेखि सांसद कोष शीर्षकमा बजेट नराख्न समेत आग्रह गर्नुभएको छ। संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले लकडाउनको समयमा सहज रूपमा कृषि उपज उपभोक्ता समक्ष पुर्याउने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ। समितिका सदस्यको परामर्शमा सरकारले देशभर लागू गरेको बन्दाबन्दीको अवस्थामा कृषकको उत्पादन निर्वाध रूपमा उपभोक्ता समक्ष पुग्न समस्या भएको पाइएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति पूर्ण कुमारी सुवेदीले बताउनुभयो। कोरोना भाइरसको संक्रमण नेपालमा नफैलियोस् भनेर सरकार गम्भीर भएर लागेको भए पनि दूध उत्पादक किसानले बजारको समस्याका कारण उत्पादित दूध नष्ट गर्नुपर्ने अवस्था आएको भन्दै आपूर्तिका लागि सहज प्रबन्ध गर्न समितिले सरकारको ध्यानाकर्षण गराएको हो। समितिले सुरक्षित तरिकाले दूध संकलन एवं बिक्री गर्ने प्रबन्ध तत्काल गर्नुपर्ने, दूधको उपभोक्ता विशेष परिस्थितिले गर्दा कम वा बजारसम्म बाहिर ननिस्कदा दूध खपत नहुने अवस्था भएमा उत्पादित दूध पाउडर बनाउने प्रयोजनका लागि उद्योगमा पठाउने व्यवस्था तत्काल गर्न समेत सम्बद्ध मन्त्रालयको ध्यानाकर्षण गराइएको छ। यस्तै कैलाली जिल्लाको टीकापुरमा केरा उत्पादक किसान तथा अन्य देशैभरका किसानलाई हालैका दिनमा परेका समस्याको स्मरण गर्दै समितिले कुखुरा, अण्डा, माछा, मासु, तरकारी, फलफूल उत्पादक किसानलाई देशभर लागू भएको बन्दाबन्दीबाट पुगेको क्षति अपूरणीय रहेको समितिको निष्कर्ष छ। किसानले उत्पादन गरेको कृषिजन्य पदार्थको पहुँच बजारसम्म हुन नसकेको र अर्कोतर्फ उक्त वस्तु उपभोक्ताले सहज रूपमा पाउन नसकेको अवस्था रहेको भन्दै समितिले किसानबाट उत्पादित कृषि सामग्री सुरक्षित रूपमा तत्काल बजारमा पुर्याउने व्यवस्थाका लागि निर्देशन, स्पष्ट कार्ययोजनासहित लागू गर्न र समस्याको सहजीकरण गर्न समेत भनेको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। भारतसँग सीमा जोड़िएको बाँकेमा पनि कोरोना विरूद्धको अभियानलाई सशक्त बनाइएको छ। भारतको उत्तर प्रदेशमा समेत कोरोनाको संक्रमण बढ़दै गएपछि खुल्ला सीमा क्षेत्रमा सशस्त्र प्रहरीको संख्या बढ़ाएर 1 किलोमिटर भन्दा कमको दूरीमा राखिएको छ। कतिपय भारतीय टेलिभिजन च्यानलहरूले नेपालबाट कोरोना प्रभावित व्यक्तिहरू भारत प्रवेश गरेको भन्ने निराधार अफवाह फैलाएपछि बाँके प्रशासनले त्यसको खण्डन पनि गरेको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
बाँकेका 8 स्थानीय तहमा 17 क्वारेन्टाइन बनाइएका छन्। एकाध अन्य मुलुकबाट आएका भए पनि ती 17 क्वारेन्टाइनमा अधिकांश भारतबाट आएका नेपालीहरू बसिरहेका छन्। 15 जति भारतीय नागरिक यहाँका क्वारेन्टाइनमा छन्। भारतीय सीमावर्ती जिल्ला भएका कारण पनि बाँकेमा विशेष सतर्कता अप्नाएर उचित प्रबन्धका साथ उनीहरूलाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। कोरोना फोकल पर्सन नरेश श्रेष्ठ।
साइटहरूमा 740 बेडहरू तयारी अवस्थामा रहेको अवस्था छ। त्यस्तै गरी अहिलेसम्म बसेको टोटल 488 व्यक्तिहरू क्वारेन्टाइनमा बसिरहनु भएको छ। त्यसमा 40 महिलाहरू र 442 पुरुषहरू हुनुहुन्छ समग्र रूपमा चाहिँ बाँकेको भन्ने हो भनेपछि पूर्ण व्यवस्थापन गरिएको छ।
लकडाउनमा नागरिकहरू सुरु सुरुमा अभ्यस्त नहुँदा केही समस्या देखिएको भए पनि अहिले भने स्थिति सामान्य रहेको छ। भारतमा संक्रमण बढ़ेको देखेपछि नागरिकहरू पनि सीमावर्ती जिल्ला भएका कारण उच्च सावधानी अपनाउनु पर्ने यथार्थ बोध गर्दै लकडाउनको पालनामा जुटेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंह,
विशेष गरी हामीले पहिलो दिनदेखि नै नेपाल प्रहरी सशस्त्र नेपाली सेना लगायतको कम्बाइन सेक्युरिटी अपरेसन सञ्चालन गरेका थियौँ र पहिलो अपरेसन थियो हाम्रो अननेसेसरी भेहिकल मुभमेन्टको कन्ट्रोल गर्ने भन्ने सिद्धान्त हामी गइरहेका थियौँ। त्यसले गर्दा चाहिँ अब यो लगभग 6-7 दिनको अपरेसन पछाडि अहिले आएर अनेसरी मुभमेन्ट चाहिँ बन्द भएको अवस्था छ। हरेक टोलमादेखि लिएर बजार व्यवस्थापनमा राम्रो अवस्था आएको छ।
भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि खुला सीमाका कारण चोर बाटो भएर मानिसहरू नेपाल प्रवेश गर्न सक्ने जोखिम बढेपछि थप सशस्त्र प्रहरीलाई सीमामा खटाइएको छ। अत्यावश्यक वस्तुहरू ल्याउन लैजान बाहेक सीमा पूर्ण रूपमा सील गरेर निगरानी बढ़ाइएका बेला भारतीय मीडियाहरूले नेपालबाट कोरोना प्रभावित व्यक्तिहरू भारत प्रवेश गरिरहेको निराधार प्रचारबाजी गरेपछि बाँके प्रशासनले त्यसमा कुनै सत्यता नभएको बताएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का,
वास्तवमा यो विषयवस्तु प्रथक हो, तथापि यस्तो जघन्य काम हुने गरेको भएको र हुनेवाला छ जस्तो मलाई लाग्दैन। यो नाका पूरै रूपमा द्विपक्षीय सहमति भए पटपट बैठक बस्ने गर्छ, औपचारिक अनौपचारिक बैठक हुन्छन् र यी बैठकले कुनै पनि हालमा न नेपालबाट कुनै व्यक्ति उता नपठाउने र उता पनि एक ब्याङ्क कुनै व्यक्ति नछ्याउने भन्ने हाम्रो सहमति भएको छ। अहिले कुरा पछिल्लो कुरा गर्दाखेरि सीमा क्षेत्रमा भइरहेका सुरक्षा सशस्त्रका सुरक्षाकर्मीमा थप 120 सुरक्षाकर्मी अहिले थपिया छ र 65 किलोमिटर हामीले खुला 65 किलोमिटर खुला सीमा नै पुरै आधा किलोमिटर बिचमा विभिन्न सेन्ट्री राखिएको छ र हामीले त्यो भारतीय सञ्चार माध्यमको भनाइहरूलाई पनि हामीले वाच गरिदिएको अवस्था छ र यी कुनै पनि हातमा हाम्रो क्षेत्रमा जान पाउँछ न त्यहाँबाट आउन पाउँछ र भ्रम सिर्जना गर्ने काम जुन भइरहेको छ त्यो रोक्न म आग्रह गर्छु।
विश्वकै लागि चुनौती बनेको कोरोना भाइरस विरुद्धको लडाईँमा सबैले ऐक्यबद्धता जनाउँदै लकडाउनको पालना गर्नुको विकल्प नरहेको यथार्थ मनन गर्दै भारतीय सीमावर्ती जिल्ला भएका कारण बाँके पनि उच्च जोखिममा भएकाले सावधानी अपनाउनु नै बुद्धिमानी हुनेछ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज प्राइमरी एन्जियोग्राफी गरिएका पार्टीका केन्द्रीय सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। भट्टराईको गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा उपचार भइरहेको छ र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको पार्टीले जनाएको छ। पार्टीका कार्यालय सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी भट्टराई अस्पतालको कोरोनरी केयर युनिट सीसीयू कक्षमा उपचाररत रहनु भएको र उहाँलाई भेटघाट नगर्न नगराउन चिकित्सकको सुझाव रहेको जनाउनु भएको छ। त्यसअघि गएराति मुटुमा समस्या आएपछि उहाँलाई गंगालाल हृदय रोग केन्द्र बाँसबारी लगिएको थियो। सुत्केरी भएको 6 घण्टासम्म निरन्तर रक्तस्राव हुँदा डोल्पाको ठुलीभेरी नगरपालिका 6 कि 22 वर्षीय सुत्केरी लालु कुमारी रोकाएको मृत्यु भएको छ। स्वास्थ्य संस्था नजिकै नहुँदा बचाउन नसकिएको स्थानीयवासी लक्ष्मी कार्कीले जानकारी दिनुभयो। असुरक्षित रूपमा घरमै सुत्केरी भएकी रोकायलाई स्थानीय स्वास्थ्यकर्मी हरिबहादुर रोकायले सामान्य प्राथमिक उपचार गरे पनि बचाउन नसकिएको कार्कीले जानकारी दिनुभयो। सरकारले लकडाउनका क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ 150 युनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई 25% महसुल छूट दिने निर्णय गरेको छ। राष्ट्रिय समाचार समिति रासससँग कुरा गर्नुहुँदै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले अप्ठ्यारोमा परेका जनतालाई राहत दिने उद्देश्यले कुल 150 युनिटसम्म विद्युत खपत गर्ने परिवारलाई छूट दिने निर्णय भएको जानकारी दिनुभयो। मन्त्री पुनले सरकारले इण्डक्सन चूलो आयातमा पनि भन्सार छूट दिने र लकडाउनमा सञ्चालन हुने उद्योगलाई 30-50% महसुल छूट दिने निर्णय गरेको जानकारी दिनुभयो। पर्साको वीरगंज स्थित नारायणी अस्पतालमा कोरोना भाइरसको संक्रमण हुन सक्ने आशंकामा 3 भारतीय नागरिकलाई आइसोलेशन वार्डमा राखिएको छ। नारायणी अस्पताल आइसोलेशनमा रहेका पुराना 5 र हाल थप 3 मध्ये हिजो नियन्त्रणमा लिएर आइसोलेशनमा राखिएका 3 कोरोना भाइरसको संक्रमणको लक्षण देखिएको आशंका गरिएको छ। उनीहरूलाई हिजो पर्साको वीरगंज महानगरपालिका छपकैया स्थित मस्जिदबाट नियन्त्रणमा लिएर नारायणी अस्पतालको आइसोलेशन वार्डमा राखिएको पर्साका सहायक प्रमुख जिल्लाधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभयो। बागलुङको बेग्ला बेग्लै 2 चट्याङ लागेर 1 मृत्यु भएको छ भने 6 घाइते भएका छन्। आज दिउँसो हावाहुरीसँगै परेको चट्याङ लागेर बागलुङ नगरपालिका 10 गलुआका शंकर रिजालको मृत्यु भएको हो। रिजालको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिनुभयो। चट्याङ लागेर सोही स्थानकी 20 वर्षीय रश्मि भट्ट घाइते भएको प्रहरी प्रमुख भट्टले जानकारी दिनुभयो। चट्याङ लागेर आजै बागलुङ नगरपालिका 13 का 5 जना घाइते भएका छन्। घाइते हुनेमा 41 वर्षीय कोपिला हरिजन, 62 वर्षीय फूलमती हरिजन, 26 वर्षीय लक्ष्मी नेपाली र 73 वर्षीय ताराखर नेपाली रहेको प्रहरीले जनाएको छ। दाङको तुलसीपुरका दुग्ध उत्पादक किसानले कोरोना संक्रमण फैलिन नदिन लकडाउनको पूर्ण कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दूध उपलब्ध गराएका छन्। कृषकहरूले खीर खान भन्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे मार्फत नेपाल प्रहरीलाई 110 लिटर र सशस्त्र प्रहरीलाई 50 लिटर दूध उपलब्ध गराएका हुन्। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या 17,21,000 नाघेको छ। यस भाइरसका कारण मृत्यु हुनेको संख्या 1,04,800 नाघेको छ भने 3,89,000 भन्दा बढ़ी मानिस संक्रमण मुक्त भएका तथ्याङ्क छ। अमेरिकाका 5,00,000 भन्दा बढ़ी मानिस कोरोना संक्रमित भएका छन् भने ज्यान गुमाउनेको संख्या 18,700 नागिसकेको छ। हालसम्म भाइरसका कारण इटालीमा 18,849, स्पेनमा 16,353 र फ्रान्समा 13,179 जनाको मृत्यु भएको छ। यसैबीच कोरोनाका कारण धेरै मानिसले ज्यान गुमाउनु परेको इटालीमा आगामी मे 3 सम्मका लागि लकडाउन लम्ब्याइएको छ। यसैगरी विश्वको दक्षिण ध्रुवीय क्षेत्रमा रहेको ब्राजिलमा भाइरसका कारण 1,000 भन्दा बढ़ीको मृत्यु भए पनि सतर्कता नअपनाइएका कारण त्यहाँ महामारी फैलन सक्ने भन्दै विश्व जगतले चिन्ता व्यक्त गरेको छ। भारतमा लकडाउनको समय अवधि बढ़ाउने निर्णय भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिनुभएको छ। आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो लकडाउन अवधि थप्ने कि नथप्ने भन्ने विषयमा त्यहाँका सम्पूर्ण राज्यका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फरेन्स गर्नुभएका बेला दिल्लीका मुख्यमन्त्री केजरीवाल र पंजाबका मुख्यमन्त्री अमरेन्दर सिंहले प्रधानमन्त्री मोदीलाई लकडाउन अवधि अप्रेल 30 सम्म बढ़ाउन सुझाव दिनुभएको थियो। भारतका प्रधानमन्त्री मोदीसँगको भिडियो कन्फरेन्सपछि दिल्लीका मुख्यमन्त्री केजरीवालले ट्वीट मार्फत प्रधानमन्त्रीले लकडाउनलाई अगाडि बढ़ाउने निर्णय गर्नुभएको बताउनु भए पनि लकडाउन कहिलेसम्मको लागि भन्नेबारे उल्लेख गर्नुभएको छैन। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर आंशिकदेखि सामान्य बदली भई पूर्व र मध्यका केही तथा पश्चिमका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा कोरोना भाइरस रोकथाम र नियन्त्रणका विषयमा 7 वटै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फरेन्स मार्फत छलफल। संक्रमण सर्ने र फैलने जोखिम नघट्दासम्म लकडाउनको अन्त्य नगरिने प्रधानमन्त्रीद्वारा स्पष्ट। कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकार बाहेक अन्य संयन्त्र आवश्यक नरहेको प्रधानमन्त्रीको भनाई। लकडाउनका बेला कृषि उपजमा उपभोक्ताको पहुँच सहज बनाउन सरकारलाई संसदीय समितिको निर्देशन। हालसम्म देशभर भएका नमूना परीक्षण गरिएकाहरू मध्ये 9 जना बाहेक सबैको नतिजा नेगेटिभ आएका स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। र विश्वमा कोरोना संक्रमितको संख्या 17,00,000 नाग्यो। भारतमा लकडाउनको समयावधि थप्न सरकारलाई मुख्यमन्त्रीको सुझाव। हवस् त, राति 9 बजेको समाचार सकियो। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्ते।